السلام عليكم ورحمة الله وبركاته. الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله بالهدى ودين الحق أرسله صلى الله تعالى عليه وعلى آله وأصحابه وأزواجه وذرياته وأهل بيته وعلماء ملته وأولياء أمته أجمعين برحمتك يا أرحم الراحمين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم قد أفلح من زكاها وقد خاب من دساها فدعا الله مولانا العظيم إن الله وملائكته يصلون على يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما اللهم صل على سيدنا ومولانا محمد معظم الجود والكرم وآله وأصحابه وبارك وسلم سلاما وسلاما عليك يا رسول الله صلى الله تعالى عليك وسلم. سیدی سرکار اعلی حضرت امام احمد رضا علیہ الرحمت و رضوان فرماتے ہیں، سب چمک والے اجلوں میں چمکا کیے، سب چمک والے اجلوں میں چمکا کیے اور اندھے شیشوں میں چمکا ہمارا نبی. سب چمک والے اجلوں میں چمکا کیے، اندھے شیشوں میں چمکا ہمارا نبی. یہ میلاد النبی صلی اللہ علیہ وسلم سے متعلق یہ شعر ہے. دیکھیے، دنیا میں بہت سی چیزیں چمکدار ہیں، وہ خود چمکتی ہیں، اور بہت سی چیزیں ایسی ہیں کہ اس چمک دمک को अपने सीने में उतार कर खुद चमकने लगते हैं। जैसे रेत का बारीक बारीक जर्रा, रेती बोलते हैं, रेती, उसमें जो जर्रे होते हैं बारीक बारीक शक्कर जैसे होते हैं, लेकिन ये खाक के और रेती के जर्रे जब धूप में आते हैं तो इतना बड़ा सूरज जब उन पर चमकता है तो ये जर्रे भी चमकते हैं और उसमें से रोशनी निकलती है। अगर आप घड़ी पहनकर बैठे हैं और धूप में सूरज की शोआ आपके घड़ी के कांच पर पड़ती है और आप यूं यूं करते हैं, हरकत देते हैं, तो सामने वाले के ऊपर उस कांच की लाइट जाती है, और अगर कोई बैठा नहीं है तो दीवार पर उसकी रोशनी जाहिर होती है। ये चूंकि साफ सुथरा कांच है इसलिए जब रोशनी उस पर पड़ती है तो चमक इसमें नहीं है, चमक तो सूरज में, लेकिन आपकी घड़ी का कांच भी चमकदार हो जाता है। और आईना घर में लगा है, आप उस आईने को सूरज की तरफ कर दीजिए तो पूरा आईना उसमें सूरज उतर पड़ता है, और जैसे सूरज की रोशनी दूसरे पर रिफ्लेक्ट होती है, दूसरी चीज पर पड़ती है, ऐसे ही आईने की रोशनी दूसरों पर पड़ती है। टॉर्च आप जलाएं और उस तरफ एक आईना लेकर खड़ा रहे और टॉर्च का फोकस उस साफ सुथरे आईने पर डालेंगे तो उसका रिजल्ट क्या निकलेगा? इधर से रोशनी उसको चमका रही है और उसमें रोशनी तो नहीं थी लेकिन टॉर्च का फैज उसको मिल गया, और उधर से भी वैसे ही रोशनी रिटर्न होती, इधर से उसने चमकाया और उधर से दूसरी चीजों को वो चमकाता। इसलिए कि मिरर जो होता है साफ सुथरा और उजला उजला होता है, ये उर्दू का लफ्ज है उजला। उजाले को इसीलिए कहते हैं कि उजाला जो है हर चीज को क्लियर कर दे, और उजला उसे कहते हैं जो साफ सुथरा हो। आला हजरत का शेर ये है, सब चमक वाले, उनकी खासियत है कि जो उजला है साफ सुथरा है उसी में वो चमक। अगर कांच के ऊपर तवे जैसा कालिख लगा दिया जाए, कांच को बिल्कुल काला कर दिया जाए, तो अब सूरज तो इतना ज्यादा चमकदार है उसके सामने आप काला पेंट किया हुआ कांच ले जाकर के जाएं तो उसमें फोकस नजर आएगा, क्यों नहीं चमक रहा है? काला है, अंदर कांच था, अब किसी बाहर के पेंट ने और कालिख ने उसको काला कर दिया। सूरज तो चमक रहा है, उसकी चमक दमक में कोई फर्क नहीं, लेकिन ये जनाब ही काले हो गए तो लाख चमकने वाला चमकता है लेकिन वो काला चमकता नहीं। ये जब आप समझ गए, अब मेरी दूसरी बात सुनिए। एक तो जाहिर की रोशनी है और एक बातिन की रोशनी है। बातिन की रोशनी वो नबूवत की रोशनी है, जिससे बातिन चमकता है। ये दिल जो है ये बातिन है, छुपा हुआ है। अंबिया की रोशनी दिलों पर पड़ती है तो ये दिल चमकने लगता है। अब आला हजरत के शेर को मैं समझाऊंगा। नबूवत का सिलसिला हजरत आदम अलैहिस्सलाम से शुरू हुआ। पहले नबी दुनिया में पैदा हुए, यानी पहले नबी हजरत आदम अलैहिस्सलाम का मिलाद हुआ। हजरत आदम की नस्ल चली, उनके लड़के और लड़कियां हुई, एक सुबह और एक शाम। इस तरह रोजाना इंसान की पैदावार होती रही। हजरत आदम और हव्वा की औलाद हजारों की तादाद में देखते देखते फैल गई। 9 महीने के बाद डिलीवरी नहीं होती थी उस वक्त। एक सुबह और एक शाम। आप बोले ये कैसे? ये अल्लाह के हुक्म है। इन्नल्लाहा अला कुल्लि शैइन कदीर। बेशक अल्लाह हर चीज पर कुदरत रखता है। आदम अलैहिस्सलाम की औलाद फैली। हजरत आदम अलैहिस्सलाम उन्हें नसीहत करते रहे, उन्हें अल्लाह का हुक्म पहुंचाते रहे। ये सारे के सारे हजरत आदम अलैहिस्सलाम की औलाद के दिल मुनव्वर और चमकदार थे। दिल मैला कब होता है? जबकि कुफ्र करे, शिर्क करे, अल्लाह ताला की नाफरमानी करे तो ये दिल मैला होता है। हजरत आदम की जो औलाद थी उनको कुफ्र शिर्क मालूम ही नहीं था, गुनाह करना वो जानते ही नहीं थे। पैदा हुए तब भी साफ सुथरे पैदा हुए, और फिर हजरत आदम की नसीहत सुनकर नेकी का काम करते रहे। ईमान वाले थे इसलिए उनका दिल साफ सुथरा था। हर बच्चा इस्लाम की फितरत पर पैदा किया जाता है। हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, कुल्लु मौलूदिन यूलदु अलल फितरतिल इस्लाम। जो बच्चा किसी खानदान में किसी मजहब में पैदा होता है तो जब पैदा होता है वो इस्लाम की फितरत पर पैदा होता है। इस्लाम की फितरत यह है कि खुदा का इनकार न करना, अल्लाह ताला के हुक्म का इनकार न करना। बच्चा पैदा होता है किसी चीज का उसने इनकार नहीं किया, यही है फितरत इस्लाम। अल्लाह ताला फरमाता है हर बच्चा इस्लामी फितरत पर साफ दिल लेकर पैदा होता है, और फिर उसके माँ बाप यो हव्यदान हो व यो नश्यरान हो व यो मश्यसान हो। फिर माँ बाप जैसे हैं उसका दिल वैसे ही डेवलप होने लगता है। ईसाई है तो ईसाई बन जाता है, यहूदी है तो यहूदी बन जाता है, आप पूजने वाला है तो वो बन जाता है। जैसा माँ बाप का माहौल है, ये दिल जो आईने की तरह था वो अब आहिस्ता आहिस्ता कुफ्र और शिर्क की तालीम से और सोहबत के गलत होने से दिल काला होता जाता है। समझ गया? अब हजरत आदम जो चमके हैं अपनी औलाद के दिल में, तो उनका दिल तो पहले से साफ था। सब चमक वाले उजलों ने चमका किया। अब हजरत आदम के जमाने का पूरा माहौल उजलों का था, साफ सुथरों का था। और जब हजरत आदम अलैहिस्सलाम दुनिया से रुखसत हो रहे हैं तो उनके साहबजादे हजरत शीस अलैहिस्सलाम मनसबे नबूवत पर फायज हुए। हजरत शीस अलैहिस्सलाम के सामने जो लोग मिले वो सब उजले मिले, साफ सुथरे मिले। हजरत शीस अलैहिस्सलाम की नबूवत का नूर इन उजलों में चमका। फिर हजरत शीस अलैहिस्सलाम के बाद हजरत नूह अलैहिस्सलाम आए, उस वक्त भी नबूवत के मानने वाले और खुदा की तौहीद के मानने वाले थे। हजरत नूह अलैहिस्सलाम के जमाने में बिगाड़ जरूर पैदा हुआ, लेकिन जिनके दिल काले हो गए थे हजरत नूह अलैहिस्सलाम की नसीहत और वास का नूर उनके काले दिल को उनके नसीहत से उनके काले दिल नहीं चमक सके। लेकिन जिनको नबूवत का शऊर पहले से था, वहदानियत का तसव्वुर जिनमें था, हजरत नूह अलैहिस्सलाम ने उन्हें नसीहत की तो उनके साफ दिल चमकने लगे। सब चमक वाले उजलों में चमका किए। हजरत नूह के बाद फिर अंबियाए किराम आते रहे, हर जमाने में एक नबी के बाद दूसरा, दूसरे नबी के बाद तीसरा, तीसरे के बाद चौथा, बल्कि यहां तक कि एक 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 जमाने में चार चार पांच पांच नबी अल्लाह ताला ने भेजे। हर तरफ नबूवत का नूर दिलों को चमका रहा था। और हजरत ईसा अलैहिस्सलाम व तस्लीम तक ये नबियों के नूर का सिलसिला चलता रहा। हजरत ईसा अलैहिस्सलाम व सलाम तक नबियों की लाइन लगी हुई। एक नबी अपनी जगह से जब अल्लाह की बारगाह में रवाना हो गया तो उसके मानने वालों के दिल साफ थे, दूसरे नबी आए और इंसाफ दिलों को और चमका। इस तरह से हजरत ईसा तक जितने अंबिया आए, नबूवत का नूर वो साफ दिलों में उनके नूर को अल्लाह ने चमका दिया। और हजरत ईसा अलैहिस्सलाम के बाद हुजूर तक आप पूरी तारीख पढ़ेंगे तो किसी नबी का नामो निशान नहीं। हजरत ईसा के बाद कोई नबी नहीं आया। और कितने जमाने तक नहीं आया? 571 साल। पांच सदियां गुजर गई और अल्लाह ताला ने किसी नबी को नहीं भेजा। अब जितने उजले दिल थे आहिस्ता आहिस्ता उनके दिल काले हो गए, अंधेरे बन गए, आई नए दिल पर कुफ्र की कालिख, शिर्क का पेड़ लग गया, कोई चमक बाकी नहीं रही। जब 571 साल गुजर गए तो फिर एक नबी पैदा हुआ। वो नबी कौन है? हमारे आका और मौला, जिनके मीलाद की खुशी ये बल्ब भी मना रहे, जिनके मीलाद की खुशी में ये चेहरे चमक रहे। किसके? ये साफ साफ चेहरे इनके चमक रहे हैं। आपका तो दिल और चेहरा दोनों चमक रहा है। हुजूर ऐसे वक्त में आए कि पूरी दुनिया में कुफ्र और शिर्क का, जुल्मों बर्बदियत का, गुनाहों का, अल्लाह की नाफरमानी का अंधेरा ही अंधेरा था। और ऐसा अंधेरा था कि जो खास तौहीद का सेंटर और मरकज था, जिसे अल्लाह का घर और बैतुल्लाह कहते थे, उसमें 360 समझे साल में एक मरतबा बड़ी धूमधाम से नजर आते, और साल गया तो सब पानी में। 160 ढूसे देता हूं। काबे में बहुत बड़ा इस्तेमाल है काबे। काबे को देखिए तो 360 जगह नहीं मिलेगी, इतनी भीड़ थी कि 360 घुसे हुए थे। काबे में भी अंधेरा, हरम में भी अंधेरा, हरम के पासवानों के दिल भी अंधेरे, पूरा अरब अंधेरे में, कायनात का दुनिया का गोशा गोशा अंधेरे में 500 साल तक कोई अल्लाह का की तौहीद का पैगाम लेकर दुनिया में मबूस नहीं हुआ। आखिर ऐसा क्यों? हर जमाने में एक नबी, दो नबी, चार नबी, पांच नबी भेजे गए, लेकिन हुजूर का जब जमाना आने वाला है तो नबियों का सिलसिला रोक दिया। क्यों? अगर ईसा अलैहिस्सलाम के बाद आते तो ईसाई बगल बजाते और कहते हमारे पैगंबर ने लोगों के दिलों को पहले से साफ कर दिया था, इसलिए मोहम्मद का नूर उसमें चमकने लगा। यही तो कहते। अगर ईसाई नहीं कहते तो आजकल के बहुत से वो कहते हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने तबलीग की तो ऐसे लोग उनके सामने थे कि हजरत ईसा अलैहिस्सलाम की तबलीग से वो जगमगा रहे थे। हुजूर ने उन्हीं जगमगाने वालों में अपना नूर चमकाया तो अल्लाह ताला ने सारे दुश्मनों और एतराज करने वालों के मुंह को लातक कर दिया। बोलना मत, मेरे नबी जो है इनका नूर सिर्फ उजलों में नहीं चमकता, जितने इससे पहले आए चांद भी उजलों में चमका, सूरज भी उजलों में चमका, चिराग और मोमबत्ती भी उजले शीशे में चमकते, अंबियाए किराम भी उजले दिलों में चमके, लेकिन जब मेरे मुस्तफा आए तो अंदर बाहर के सब शीशे काले हो चुके थे। इमाम अहमद रजा अल्लाह उनकी अजमतों को और बुलंद फरमाए, और बुलंद होती ही जा रही है। अभी 160 पूरे हुए तो मेरा ख्याल है कि हिंदुस्तान तो अपनी जगह है, हर हर मुल्क में जहां भी मुसलमान है और इस्लाम और सुन्नियत का जहां पर थोड़ा बहुत शऊर बेदार है, हमने मीडिया के जरिए मालूम किया कि इमाम अहमद रजा का जश्न सजसाला काले लोगों ने मनाया। ये काले लोग काले काले हैं लेकिन सुन्नियत के नूर से वो भी चमक रहे, जंगल में रहते हैं, इमाम अहमद रजा का जश्न सजसाला मनाते हैं। यूके में जहां गोरे रहते हैं, जापान में जहां पर अंग्रेज रहते हैं, हॉलैंड, साइबेरिया, ऑस्ट्रेलिया, अमेरिका, कैनेडा, जहां जहां देखो इमाम अहमद रजा का जश्न सदशाला मनाया गया। दूसरे फिरकों के बारे में मैं जानता हूं, उनका भी जश्न मनाते हैं, लेकिन वो जश्न थोड़ी सी जगह महदूद रहता है, इसलिए कि वो जश्न को बिदअत कहते हैं, तो उनके मरने वाले मर जाते हैं बेचारा, इनका दिल भी मरा रहता है, मर गए मर्दूद, ये हाल है। इमाम अहमद रजा की विफतों को अल्लाह और बुलंद करे और करता जा रहा है। वो तो बुलंद हैं, उनके परपोते भी बुलंद। जब वो दुनिया से गए तो दुनिया को बता गए मेरे परदादा तो अपनी जगह पर हैं, ये अख्तर रजा जा रहा है पूरे हिंदुस्तान, अफ्रीका, दुबई, कहां कहां से प्लेन से सब जमा हो गए। लोग इस्तेमाल करते हैं तो जमात यहां वहां यहां वहां भेजते रहते हैं। चार महीने जमात भेज भेज करके सबको जमा करते हैं और मेरे दादू शरिया ने कोई जमात नहीं भेजी, सिर्फ खबर गई कि अल्लाह को प्यारे हो गए। सारी दुनिया से लोग चले हैं दीदार के लिए, शरीक होने के लिए। ये क्या है? आज तक किसी ने तारीख में बता दिया इतना बड़ा जनाजा किसी ने देखा? किसी ने इतना बड़ा किसी बादशाह का बता दो, किसी और का बता दो, किसी जमात में इतना बड़ा जनाजा नहीं मिला। लेकिन ताजू शरिया का जनाजा बरेली में कदम रखने की जगह नहीं। अरे अपने तो अपने वहां के पंडित लोग, मंदिर के पुजारी, उनकी अकीदत देखो। मुसलमान जब भीड़ लगी तो उन्होंने मंदिर के गेट खोल दिए और ताजू शरिया के मेहमानों को बुलाया और ये लोग पानी पिला रहे, खाने का इंतजाम कर रहे, भेदभाव को छोड़ दिया। ए ताजू शरिया, आपकी हुकूमत सिर्फ सुन्नियों पर नहीं थी, उन पर भी थी जो एक नहीं कितने को मानते हैं, 360 करोड़ों को। लेकिन आज सब करोड़ एक तरफ, आला हजरत का पर पोता एक तरफ। अरे मेरा हाल ये था कि जब मैं दबने लगा नमाज जनाजा के बाद, एक बहुत बड़ा बंगला था, गेट उसका बंद था, वहां कुछ साया था, मैं जाकर दम लेने के लिए खड़ा हो गया तो उसकी बीवी ने देखा कि कोई बाबा खड़े हैं, साफा था और इसी ये लबास्ते ही था बाकी ये था। उसने अपने शौहर से कहा कोई बुजुर्ग खड़े हैं। वो आया, गेट खोला और मुझे अंदर लेकर के गया, अपने बेडरूम में ले जाकर के बिठाया, लीमू का शरबत बनाकर पिलाया, बोले जब तक आपको बैठना है यहां बैठिए। ये हमारा फैज नहीं था, मेरे आला हजरत का फैज था। मैं उनके शहर का मेहमान था, बड़ी खातिर मदारत की। खैर वो छोड़, तो जब परपोते का ये आलम है तो परदादा का आलम क्या होगा? अल्लाह उनकी रिफतों को बुलंद फरमाए। आला हजरत अपने हबीब सल्लल्लाहु अलैहि वसल्लम का मिलाद नए अंदाज और अनोखे तरीके से बयान फरमा रहे हैं। सारे अंबिया आए और वो उजलों में चमका किए। अल्लाह ताला ने हजरत ईसा के बाद किसी नबी को नहीं भेजा, 550 साल से ज्यादा गुजर गया, अब मेरे मुस्तफा तशरीफ। कब आए? उजाला था, सब अंधेरा था, सारे आईने दिल काले बन चुके थे। खुदा की कसम, हुजूर अकरम सल्लल्लाहु ताला अलैहि वसल्लम ने जिस दिन ऐलान किया उसी दिन आपकी अहलिये मोहतरमा ने कलमा पढ़ लिया। दोस्त हजरत सिद्दीक अकबर पढ़कर के नूरे नबूवत से चमकने लगे। चंद दिनों में मक्के का अंधेरा दूर हुआ। ऐसे ऐसे काफिर जो खून के प्यासे थे वो हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम के सामने आए। रसूल अकरम ने निगाह नबूवत से मोहब्बत से देखा तो उमर जैसा सख्त आदमी, उमर जैसा दुश्मन, उमर जैसा काला दिल रखने वाला जब हुजूर की बारगाह में आया और हुजूर ने उनका दामन पकड़ के कहा उमर कब तक ये करते रहोगे, सर झुका दिया, कहा हाथ बढ़ाइए, अशहदु अल्ला इलाहा
इल्लल्लाह।
बड़े बड़े काला दिल लेकर आए और मुस्तफा के नूर से चमकने लगे। आला हजरत फरमाते हैं सब चमक वाले उजलों में चमका किए, अंधे शीशों में चमका हमारा नबी, अंधे शीशों में चमका हमारा नबी। और देखते ही देखते मक्का चमकने लगा, मदीना चमकने लगा, पूरा अरब और हिजाज चमकने लगा, और फिर देखते ही देखते हिंदुस्तान चमकने लगा, अफ्रीका चमकने लगा, इजिप्ट चमकने लगा। हिंदुस्तान नहीं, पूरी दुनिया के घोषे घोषे में जनाबे मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के मीलाद का नूर चमकने लगा। सब चमक वाले उजलों में चमका किए, अंधे शीशों में चमका हमारा नबी। अब हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने सारे दिलों को चमकाया, लेकिन कुछ दिल नहीं चमके। क्यों नहीं चमके? वो आईना नहीं उनका दिल का, आईना होता तो साफ किया जाता, वो तो पत्थर था और पत्थर के ऊपर पेंट काला लगा हुआ है, कितना भी खुरचोगे तो काली खट भी जाएगी तो निकलेगा अंदर से पत्थर। पत्थर को कहीं चमकते देखा नहीं, चमका। उस पत्थर का और उस काले दिल का नाम है अबू लहब, उसका नाम है अबू जहल, उसका नाम है उतबा, उसका नाम है शैबा। एक से एक पाखंडी रहे, जहां सब चमक रहे हैं वो चमकने के लिए तैयार नहीं हुए। तो अल्लाह ताला ने फरमाया इन्नल्लज़ीना कफरू सवाबुन अलैहिम अअन्ज़रतहुम अम लम तुन्ज़िरहुम ला युमिनून। इनके किस्मत ही में कुफ्र है, आप इनको अल्लाह के अजाब से डराएं या न डराएं, अब ये ईमान लाने वाले नहीं। आपकी इतनी गुस्ताखी की है इन्होंने, इतनी बेअदबी की है कि इन लोगों के दिल पर अल्लाह ने अपने गजब की मुहर लगा दिया। अब इनके दिल में जो निजासत भरी है वो पैक हो गई, वो निकलेगी नहीं और बाहर की चमक अंदर जाएगी नहीं, और इनके लिए बहुत बड़ा अजाब है। एक जमात तो वो थी जो चमकने के लिए तैयार नहीं, और एक जमात वो थी कि थोड़ी बहुत चमकने के लिए तैयार हुई। उसके बाद उनका जिक्र रब्बुल आलमीन फरमाता है وَمِنَ النَّاسِ مَنْ يَقُولُ آمَنَّا بِاللَّهِ وَبِالْيَوْمِ الْآخِرِ وَمَا هُمْ بِمُؤْمِنِينَ وَمَا يَخْدَعُهُمْ
ولا يخدعون وما يخدعون إلا أنفسهم وما يشعرون
ما هيك لا وما يشعرون اللہ تعالیٰ فرماتا ہے ایک تو وہ ہے جس میں ابو جہل ابو لہب ہے اور دوسرے وہ لوگ ہیں کہ وَمِنَ النَّاسِ مَنْ يَقُولُ آمَنَّا بِاللَّهِ وَبِالْيَوْمِ الْآخِرِ جو جھوم جھوم کے کہتے ہیں ہم اللہ صاحب پر ایمان لائے ہم قیامت کو بھی مانتے ہیں سب کو بیان کرتے ہیں نبی کا ذکر نہیں کیا کیا ہم اللہ کو مانتے ہیں قیامت آئے گی ہم کو بڑا مہان صاحب ہوتا جہنم میں ڈالے ایسا رو رو کے بیان کرتے تھے رب فرماتا دو جملے کہتے تھے آمنا یؤمنون ومن الناس من یقول آمنا آمنا باللہ وبالیوم الآخر ہم اللہ کو مانتے ہیں قیامت کو مانتے ہیں بڑا سخت دن ہوگا یہ دو جملے کہتے تھے لیکن ان کی زبان سے یہ نہیں نکلتا تھا کہ ہم رسول اللہ کو سمجھے ان کا یہ کلمہ اللہ کو مانتے قیامت کو مانتے ہیں رسول کا نام نہیں لیتے تھے تو اللہ تعالی فرماتا ہے وما هم بالمؤمنین یہ مومن ہے نہیں اللہ کو مانتا قیامت کو مانتا ہے اور قیامت اور اللہ کو ماننے کا فائدہ اسے ملے گا جو محمد رسول اللہ کو بھی مانتا ہے صلی اللہ علیہ وسلم تو پروردگار عالم نے بنا کسی تاخیر کے فرما دیا وما هم بمؤمنین یہ مومن نہیں ہے اب سوال پیدا یہ ہوتا ہے کہ جب مومن نہیں ہے تو یہ کلمہ کیوں پڑھتے تھے اللہ اللہ کیوں کہتے تھے تو اس کی وجہ اللہ تعالیٰ فرماتا ہے کان کھول کر کے سن لینا ادھر والے بھی ادھر والے بھی دائیں والے بھی بائیں والے ہیں اللہ تعالیٰ فرماتا اگر تم کو ان کے کلمہ پڑھنے کی وجہ سمجھ میں نہیں آتی ہے تو قرآن سے سمجھ لینا یخادعون یہ تو دھوکا دیتے یخادعون اللہ والذین آمنوا یہ اپنے گمان میں اللہ کو دھوکا دیتے جیسے آدمی کسی کو دھوکا دینا چاہتا ہے تو پہلے کہتا آپ میرے دوست ہیں میں تو آپ کو بہت چاہتا ہوں دل سے چاہتا ہوں رات رات بھر آپ کی یاد کرتا ہوں اور نیت کیا ہوتی ہے اس کو اپنے پیار اور محبت میں لے کر کے اور پھر فرار کروں یہ منافقین کی گبر پناہ تو دیکھو وہ کہ اللہ تعالیٰ فرماتا کلمہ پڑھتے ہیں اس لیے ان کی نیت یہ ہے کہ ہم اللہ کو دھوکہ دے لیں اللہ کو کوئی دھوکہ دے سکتا امپوسیبل والذین آمنوا اور ان لوگوں کو دھوکہ دینا چاہتے ہیں جو مسلمان ہیں ایمان والوں کو بتانا چاہتے ہیں کہ ہمارے خلاف مت بولنا ہم بھی اللہ کو مانتے ہیں قیامت کے عذاب سے ہم بھی ڈرتے ہیں پروردگار عالم فرماتا ہے یہ اپنے ہی کو دھوکا دے رہے ہیں اللہ کو تو دھوکا دے ہی نہیں سکتے اور جو سچا مسلمان ہے وہ بھی دھوکا نہیں کر سکتا جو لوگ گمراہوں سے دھوکا نہیں کھاتے اس آیت کی روشنی میں وہ اللہ کے نزدیک سچے مسلمان ایمان والا کبھی دھوکا نہیں کھا سکتا اور جو دھوکا کھا گیا سمجھ لو کہ داج میں کالا ہے منہ پر آلنا کالا کالا اندر کالا کالا یہ دونوں سائیڈ ان کی بیکار ہے رب فرماتا ہے یخادعون اللہ والذین آمنوا وما یخدعون الا وما یخدعون الا انفسهم یہ دھوکا دے ہی نہیں سکتے اگر دھوکا دے رہے ہیں تو اپنے آپ ہی کو
धोखा दे रहे हैं, दुनिया में लोगों को धोखा देने की नीयत कलमा पढ़ना है, लेकिन ये धोखा अपने को कैसे दे रहे हैं, आखिरत से बेखबर है। जब वहां जाएंगे तो अल्लाह ताला इनसे फरमाएगा, आमिलतुन नासिबतुन तसलाना। ये अमल करके आया था, खूब मेहनत करके आया था, चलो चलो आते जाओ हंसते जाओ, खूब जमा किया। अल्लाह फरमाता है बहुत मेहनत करके आएगा, आमिल तुम अमल भी होगा, नासिबतुन मेहनत भी होगी, लेकिन इन्होंने अपने को धोखा दिया था। अब उस धोखे का रिजल्ट निकलेगा, तसलाना। अल्लाह ताला जहन्नम के भड़कते हुए अंगारे फेंकता, अपने को धोखा देने वाले का ये अंजाम। और अगर ये जहन्नम में जाने के लिए तैयार नहीं होंगे तो अल्लाह ताला फरिश्तों को इनके पीछे लगा दे, मारो धक्के। और फरिश्ते जब धक्के मारेंगे तो क्या बोलेंगे, कुरान फरमाता है, ज़ुक इन्नका अंतल अज़ीज़ुल करीम। मर्द उच्चल जहन्नम का अजाब चख, यहां को खड़ा धना धन धना धन गिराया जाए। और अल्लाह ताला के फरिश्ते फरमाएंगे जहन्नम का अजाब चख, दुनिया के अल्लाह की तौहीद का नारा लगाकर लोगों को धोखा दे रहा था, लोग तो धोखे में नहीं आए, और जो आ गए उनका अंजाम तेरे साथ है, तू भी चल और वो भी चल। मेरे दोस्त, रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम का मीलाद इसलिए हुआ है कि काले दिल को उजाला कर दिया जाए, अंधेरे शीशे में मुस्तफा का नूर चमकने लगे, तो जो खुश नसीब है उनके दिल तो चमकने लगे। लेकिन वहीं पर मुनाफिकीन अबू जहल अबू लहब हैं, ये ऐसे काले दिल वाले थे, एक तो कलमे का इनकार करके और एक कलमे का इकरार करके फिर भी जहन्नम में गए। अल्हम्दुलिल्लाह पूरा हिजाज, पूरा मक्का, पूरा मदीना, आज दुनिया के गोशे गोशे में मीलाद मुस्तफा का नूर लोगों के दिलों को जगमगा, सारे सब चमक वाले उजलों में चमका किए और अंधे शीशों में चमका हमारा नबी। अल्लाह ताला फरमाता है ये जब दिल जगमगाता है तो वही कामयाबी की जमानत है। रब फरमाता है कद अफलाहा मन ज़क्काहा वकद ख़ाबा मन दस्साहा। जिसने अपने बातिन को साफ सुथरा कर लिया और नूरे नबूवत से जगमगा गया, वो दुनिया में भी कामयाब है, कब्र में भी कामयाब है, और कब्र से हश्र के लिए उठेगा वहां भी कामयाब, हिसाबों किताब में कामयाब, कुल सराहत पर कामयाब, मीजान अमल पर कामयाब। जब उसका अमल तौला जाएगा फिर कुल सराहत पर जाएगा, वहां भी कामयाब। और कैसा कामयाब, हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं ये चमक वाले जो हैं कभी कभी ये बहुत से गुनाह भी कर लेते हैं और दिल के आईने पर गुनाहों के धब्बे पड़ जाते हैं, लेकिन है मोमिन। कयामत में जब हिसाब किताब के लिए लाया जाएगा तो एक तराजू है जिसको मीजान अमल कहते हैं, उसके पास लाकर फरिश्ते खड़े करेंगे, और जितना करामन कातबीर ने नेक और बुरे काम नोट किए हैं ये पूरा दफ्तर उस तराजू पर तौला जाएगा। अगर गुनाहों का पल्ला भारी पड़ गया और नेकी का हल्का पड़ गया تو فرشتوں سے اللہ تعالیٰ فرما گیا اس کو جہنم میں ڈال دیا. حضور فرماتے ہیں میرا سچا ماننے والا بھی گناہ کر کے آئے, اور کچھ تو ایسے بہت زیادہ گنہگار ہوں گے, اور جب ان کا نام اعمال تولا جائے گا تو گناہ کا پلہ بہت بھاری اور نیکی کا ہلکا ہو جاتا ہے. اور فرشتے اس کو پکڑ کر جہنم کی طرف لے جائیں گے, حضور کی نگاہ پڑے گی. فرماتے ہیں رکو, اور فرشتے تو حضور کا حکم مانیں گے رک جائیں گے. خود حضور فرماتے ہیں کہ میں اپنی جیب سے ایک پرچہ نکالوں, ایک چٹھی نکالیں گے, اور اس کے نیکیوں کا پلہ جو ہلکا ہے اس پر وہ ڈالوں گا, اس کے نیکیوں کا پلہ بھاری ہو جائے گا اور گناہ کے پل کا پلہ ہلکا ہو جائے گا. پھر اللہ تعالی فرمائے گا اے فرشتو یہ کامیاب ہو گیا, جنت ملے گا. وہ بندہ رک جائے گا, یا رسول اللہ صلی اللہ علیہ وسلم یہ چٹھی کیسی تھی, اچانک گناہوں کا پلہ ہلکا نیکیوں کا بھاری ہو گیا. تو سرکار مسکرا کر فرمائیں گے یہ وہ تیرا پرچہ ہے کہ تو نے, ایک روایت میں ہے کہ درود پاک بڑی خوبصورتی کے ساتھ کاغذ پر لکھا تھا, میرے اوپر جو درود و سلام پڑھا جاتا ہے تو انہیں اس کو ایک کاغذ پر لکھا تھا. اور ایک روایت میں ہے کہ تو نے درود و سلام پڑھا تھا اس کو اس کاغذ میں فرشتوں نے لکھ دیا تھا, اور اس کاغذ کو میں نے اپنے پاس محفوظ رکھ لیا تھا. کیوں محفوظ رکھا تھا حضور نے؟ حضور جانتے ہیں کہ اس کے گناہ بہت ہیں, کاغذ کو رکھ لیا کہ جب یہ جہنم کی طرف جائے گا تو یہی درود پاک کی نیکی اسے جنتی بنا دے گی. یہ چمک والوں کی شان ہے. اور وہ جو میں نے کہا اتنا عمل کریں گے اور فرشتے اللہ تعالیٰ فرمائے گا تسلا مارن جہنم کے بھڑکتے ہوئے انگارے میں ڈالے جائیں, اور یہ جو چمکے ہیں اور حضور کی عقیدت دل میں ہے, اوپر سے گناہ کر چکے ہیں, مصطفیٰ پیارے بھی جانتے ہیں, ایسے لوگوں کی حفاظت کے لیے اتنی بڑی بڑی چٹھی بھی حضور نے محفوظ رکھا ہے کہ جب تمہیں جہنم میں جانے کا آرڈر ہوگا تو یہ تمہارا چھوٹا عمل تمہیں جنم دے گا. کہ میلاد کے بڑے بڑے فائدے ہیں. میلاد کرتے ہو تو اس میں زیادہ درود پڑھتے ہو کہ نہیں پڑھتے؟ ہمارے سنیوں کے مجلمے میں حضور صلی اللہ علیہ وسلم کا نام آتا ہے تو زور سے پڑھیں یا آہستہ؟ اکثر ہم نے دیکھا زبان ہلنے لگتی, ہم نے کہا محمد رسول اللہ, سب کی زبان پر صلی اللہ علیہ وسلم ہے. یہ بہت شاد درود ہے, اور یہ درود قبول ہو جائے یہ بھی نجات کا ذریعہ. اور کچھ لوگوں کے جلسے ہوتے ہیں ایک مرتبہ بھی درود نہیں پڑھتے, چپ چاپ ہٹ جیسے تالا لگا ہوا, اور سنی حضور کا نام آیا درود بھی پڑھتا ہے اور انگوٹھا کیوں چھوڑ دیتا ہے؟ لوگ اسی فکر میں کہ انگوٹھا کیوں چھوڑ دیتا ہے, میرا انگوٹھا میرا ہوں میرا کام اور میری محنت آنکھ سے لگایا تو میں نے کون سا گناہ کر دیا, بڑے ثابت کہاں سے؟ خالی یہ ثبوت مانگتے. میں اکثر کہتا ہوں کہ جو اس قسم کا ثبوت مانگے نا, بولے آپ فلاں کے بیٹے ہیں, ثابت کہاں سے؟ ثابت کر کے بتاؤ. بولے اما نے بتایا. ایک اما نے بتا دیا تو پوری خاندان ثابت ہو جائے. اور امام اعظم, صحابہ کرام, تبع تابعین, تابعین اور آج تک ائمہ مجتہدین, سب درود کے فضائل اور انگوٹھا چومنے کی روایت بیان کر رہے ہیں تو ابھی تک وہ پہ ثابت کہاں؟ ابھی تک ان کو ثبوت نہیں ملا. اسی لیے قرآن کا ترجمہ کیا کرتے ہیں؟ اہدنا الصراط المستقیم. اے اللہ ہمیں سیدھا راستہ بتا. ارے بھلے مانوس, حضور نے بتایا, چار یار نے بتایا, پنجتن پاک نے بتایا, صحابہ نے بتایا کہ یہ صراط مستقیم, اور ترجمہ یہ کرتا بتا. ابھی تک تم کو معلوم نہیں ہے صراط مستقیم؟ 1500 سال ہو گئے, ترجمہ کہتا صراط مستقیم بتا. ارے بتا دیا کہ چوک بازار پر یہ راستہ جاتا ہے, چلتا کیوں نہیں؟ نبی نے بتا دیا جنت تک یہ راستہ جاتا ہے, سب کو بتایا, الحمدللہ ہم کو بھی بتایا, اعلی حضرت کو بھی بتایا. اعلی حضرت بتا رہے ہیں کہ بتانا ترجمہ مت کرنا, یوں ترجمہ کرنا, اے اللہ ہمیں سیدھے راستے پر چلا. میرے نبی کا احسان ہے, انہوں نے سیدھے راستہ بتا دیا ہے. اب چونکہ شیطان رکاوٹ بن رہا ہے اور شیطان کے کو ہم دیکھ نہیں رہے ہیں, صراط مستقیم پر چلنے میں ڈسٹرب کر رہا ہے, مولا اس شیطانی طاقت سے بچنے کی ہم میں طاقت نہیں ہے, مولا تو اپنی قدرت سے ہم سب کمزوروں کے صراط مستقیم پر چلا دے, ہم تجھ سے یہ ہے ترجمہ. تو ثبوت ان کو نہیں مل رہا, اس لیے کہ صراط مستقیم نہیں مل رہا. ہمارے عرفان بولے آپ نے حضرت آدم کے نکاح کے بارے میں کہا تھا, یہ بولا ان سے آ کر کے بولتا ہے کہ ثبوت کہاں؟ اس نے تو نہیں بیان کیا تھا. کس نے بیان کیا؟ مارے سر پھوٹے پھوٹے میں نے بیان کیا تھا. تو چاہیے کہ آج بھی میں اجازت دیتا ہوں, آ کر کے پوچھو کہ ثبوت کیا ہے. ہم بے ثبوت کوئی بات نہیں
کرتے. نعرہ تکبیر, نعرہ رسالت, جشن عید میلاد النبی, فیضان اعلی حضرت, حضور اشرف الفقہا, مناظر اہل سنت.
میں نے بیان کیا, تمہیں اس کا ذمہ دار. جو ذمہ دار ہے اس کے پاس ہے, اور اس بیچارے کے پاس گئے تو نعت پڑھ, نعت پوچھ لو کہ ہدایت بخشش میں کہاں لکھا ہے. مولانا نے جو کہا ان سے پوچھو, کہے مولانا اور جا کر کے حافظ شاہ سے ثبوت مانگے تو اس سے بڑی فتنہ پردازی اور کیا ہوگا. فتنہ اگر اٹھانا چاہتے ہو تو ایک بات کو 10 جگہ کہو, اور جس نے کہا اس کو کہتے ہی نہیں. نہیں بازی فتنہ بازی ہے, ہم بتانے کے لیے تیار ہیں. الحمدللہ امام احمد رضا کا غلام ایک ایک حوالہ رکھتا ہے, کسی کو معلوم نہ ہو ہم بتائیں گے کہاں پر ہے, کدھر ہے, کون سی حدیث ہے, کون سی کتاب ہے. یہ ہے ہمارا مزاج, ہم فتنہ نہیں چاہتے. اعلی حضرت کے پاس جب ان لوگوں کی عبارتیں آئیں تو ادھر ادھر پروپیگنڈا نہیں کیا, رشتری بھیجا کہ یہ تمہاری بات ہے, تم نے ایسا کہا ہے, تم نے ایسا لکھا ہے. بار بار رشتری آ رہی ہے, اس میں خون نہیں تھا. جب اعلی حضرت کو یقین ہو گیا کہ یہ اسی نے لکھا ہے تو آپ نے مطالبہ کیا کہ توبہ کرو, توبہ سے انکار کر دیا, اور وہ کتاب ان کی چھپ گئی. لوگ پڑھیں گے گمراہ ہوں گے, پھر اعلی حضرت نے اس کو لوگوں کے سامنے پیش کیا. یہ ہے جھگڑا مٹانے کی چیز, کہے کوئی اور پوچھے کسی سے. آپ ایسے ہی ہے جیسے کہ بھینس سے گائے سے دودھ نہیں مانگتے ہیں, بیل سے جا کے کہتے ہیں دودھ دے. تیری بھی دم ہے, تو بھی ویسے بھائی نظر آتا ہے. ابے دیکھ تو, کبھی بیل نے دعویٰ کیا ہے کہ میرے پاس دودھ ہے؟ گائے سے دودھ مانگ, یہاں دودھ ہے, کے بیل سے دودھ مانگ رہا ہے. یہ سب سے بڑی کمزوری ہے انسان کی. اے لوگوں, فتنوں میں مت پڑو اور فتنہ پردازی سے اپنے کو بچاؤ. میں نے کہا ہے تو میں اس کا ثبوت رکھتا ہوں. اور یہ کب ہوتا ہے ثبوت مانگنا؟ جب دل صاف نہیں ہوتا. اور جب دل صاف ہوتا ہے تو ثبوت مانگتا ہی نہیں. ہمارے حضرت نے کہہ دیا, بالکل صحیح ہے. اور دل صاف نہیں ہے, کہاں سے ثابت, کہاں سے ثابت, کہاں سے ثابت, تو بیل کے پاس مت جاؤ, دودھ دینے والے جانور کے پاس. یہ مثال دیا ہے, ہم اپنے کو جانور نہیں بولتے, لیکن جانور ہر اس چیز کو کہتے ہیں جس میں جان ہے. جانور کا معنی ہے جان رکھنے والی چیز. آپ کے اندر جان ہے کہ نہیں؟ آپ کے کوئی نہیں بول رہا ہے جانور, لیکن جانور بول دو تو پیجامے سے باہر ہو جائے. اس لیے ہر حقیقت کو لوگوں کے سامنے بولنا فساد ہے. وہ بات بولو جس سے سماج میں لوگوں میں فتنہ نہ ہو. یہ ہے اسلام کا پیغام. بہرحال دل صاف رکھو, اللہ کے ہاں کامیابی مل جائے گی. قد افلح من زکاہا وقد خاب من دساہا. ایک گھنٹہ پورا بول دیا کھینچ کھانچ کر کے, اللہ تعالیٰ میری گفتگو کو قبول فرما اور آپ لوگوں کے عقیدے کو مضبوط بنا. اور عقیدے کو مضبوط بنانے کے ساتھ میلاد النبی کا دوسرا مقصد یہ ہے کہ ایمان والا عمل والا بھی بن جائے. تو عمل بھی کرو اور عقیدہ بھی مضبوط کرو. الحمدللہ اس ساری تعداد کے جلسے سے دیر تو لگی, لیکن ہم کو اتنا فائدہ ہوا کہ نوجوانوں کے چہرے پر داڑھی آئی. آج پہلے سے بنسبت دیکھو نوجوان مسجدوں میں موجود رہتا ہے. اللہ تعالیٰ ان جوانوں کو جوش ہو چکا. اور آپ کو میں بتا دیا ہے, مولانا نے جو آستین موڑنے کی بات کہی ہے, پائچہ توڑنے کی, یہ حدیث سے ثابت ہے. روایت ہے کہ نہ نبی صلی اللہ علیہ وسلم ان کف الثوب فی السجدہ. حضور صلی اللہ علیہ وسلم نے نماز کی حالت میں کپڑے کو مڑا ہوا رکھنے سے منع فرمایا. آج تو ایک تو چڈا پہنے اور جہاں وضو کر کے پھٹافٹ پھٹافٹ اور یہاں تک لے جائے. لباس کے مسائل اور نماز کے مسائل میں فرق. حضور نے نماز لباس کے مسائل میں بتایا ہے کہ ٹخنے کے نیچے اپنا اظہار مت رکھو, اس پر وعیدیں فرمائی ہیں. اور نماز کے مسائل میں فرمایا ہے کہ موڑا ہوا مت رکھو. تو ایک لباس کا مسئلہ ہے, لباس کا مسئلہ چاہے نماز ہو چاہے غیر نماز ہو, ٹخنے سے نیچے نہیں ہونا چاہیے. ان نوجوانوں کو میں نصیحت کرتا ہوں جو لسڑ پھسڑ چلتے ہیں, موزہ بھی پہننے کی ضرورت نہیں, یہ پائچہ یہاں تک دبا رہتا. یہ کیا معاملہ ہے؟ سلیقے کا پائجامہ پہنو بھائی, سلیقے کا پینٹ پہنو, تمہیں موڑنے کی بھی ضرورت نہ پڑے. جو لوگ موڑتے ہیں ان سے کہوں گا موڑنے کی کیوں ضرورت پڑی؟ نیچا ہے تب. اور کہے نہیں نیچا نہیں موڑنا, تو موڑنا سنت ہے ثابت. اگر اونچا پائجامہ ہے تو موڑنا کہاں سے ثابت ہے؟ تم اگر ثبوت مانگتے ہو تو میں بھی ثبوت مانگتا ہوں. ٹخنے سے اونچا ہے پھر کیوں موڑا؟ ایک ٹوٹی پھوٹی حدیث بتا, فیصر کی کتاب بتا دو کہ جس میں رکھا ہے کہ ٹخنے سے اونچا بھی پائچہ ہو تو اسے موڑ لو. میں دعویٰ کرتا ہوں کوئی ثابت نہیں کر سکتا. خالی ہم ہی سے ثبوت مانگتے ہو, ہم ثبوت نہیں مانگ سکتے. اے سنیوں, موڑو مت. اور نیچے ہے تو تمہاری نماز مکروہ تنزیہ ہوگی, اور موڑ لو گے تو مکروہ تحریمی ہوگی. ایک شخص جا رہا تھا اور بارش ہونے لگی، ایک مکان سے پرنالا گر رہا تھا، پرنالا تھا جس میں بڑے زور سے چھت کا پانی گرتا ہے، تو بارش سے بھاگا اور پرنالے کے نیچے آ کر کھڑا. عربی میں کہتے ہیں فر من المطر وقام علی المیزان، میزان بھاگا بارش سے اور پرنالے کے نیچے آ کر کھڑا ہوا. لوگ پوچھے یہاں کیوں کھڑا ہوا، بولے بارش ہو رہی ہے اس لیے. ابھی بیوقوف، بارش کا باپ تو یہاں ہو رہا، پیر پر سر پر ڈھڑ ڈھڑ گر رہا، بارش سے بھاگا پرنالے کے نیچے کھڑا ہوا، یہ کوئی عقل مندی ہے؟ مکروہ تنزیہی سے بھاگا تو مکروہ تحریم ہی کر رہا، یہ کوئی عقل مندی ہے؟ اے دوستو، پائچا موڑنا یہ تمہارے دل کی صفائی کے خلاف ہے. آستین موڑنا، اگر آستین تھوڑی موڑی رہے، آدھی کلائی سے زیادہ ہو گئی، تو الحکم الاکثر للحکم الکل، گویا ایسا یہ ہے کہ پوری آستین تم نے کھول دی. مولانا نے ایک اور بات کہی کہ اگر یہاں تک کا شک ہے تو مکروہ تنزیہی ہو، اس کی وضاحت کر دیتا ہوں. لباس میں فقہ کے اندر شریعت میں وزن اور بناوٹ کو بڑا دخل ہے. کپڑے کی ایک حیثیت ہے کہ بناوٹ ہی ویسی ہے، اور ایک یہ ہے کہ بناوٹ تو نہیں ہے، آپ نے اس کو خامخواہ ویسا بنا لیا. اب اس کی مثال یہ ہے، پرانے زمانے کا پینٹ جو آتا تھا، یہاں پر موڑا جاتا تھا، موڑ کر کے یہاں تھوڑی سلائی کر دیتے تھے، اس کی بناوٹ ہی ایسی ہے، سلائی ایسی ہے، اس لیے وہ مکروہ نہیں ہے. اور جو پورا سیدھا ہے اس کو پھٹا پھٹ کرو گے، یہ مکروہ تحریمی ہے. یہ شک جو ہے، یہ بناوٹ ہے اس کی ہاف آستین، اس لیے ہاف آستین پہن کر پڑھو گے تو مکروہ تنزیہی ہوگی. میں اس کو بھی پسند نہیں کرتا. نماز کے لیے آؤ تو قرآن فرماتا ہے قوموا للہ قانتین، اللہ کی بارگاہ میں کھڑے رہو تو باوقار وقاؤ. اے لوگوں، ہاف آستین بھی ہے مکروہ، لیکن یہ تھوڑی مکروہ ہے، اور پوری آستین بناوٹ ہے، یہیں تک رکھو. اب اپنی مرضی سے اس کو موڑو گے، اس کو حضور نے مکروہ تحریمی کہا. نہ نبی صلی اللہ علیہ وسلم ان کف الصوم، یہ مولانا نے مسئلہ بیان کیا، اور انہوں نے اس کی شرح بیان کرنے، متن یہ بولے اور شرح اس سے کروائیں، شرح ہو گئی، کچھ سمجھ میں آ گیا تو ٹھیک ہے، نہیں پھر کبھی سمجھا دیں گے. وما علینا الا البلاغ، ایک گھنٹہ پانچ چھ منٹ ہو گئے.
مصطفیٰ جان رحمت پہ لاکھوں سلام، شمع بزم ہدایت پہ لاکھوں سلام، شمر یار رنگ تاج دار حرم، شمر یار رنگ تاج دار حرم.
جو حضرات ابھی بہت سے احباب آئے تھے جو مرید ہونا چاہتے ہیں, بچے بھی ہیں, کچھ ہماری ماں بہنیں بھی ہیں جو مرید ہونا چاہتی ہیں, تو وہ مرید ہو جائیں گے اور جو حضرت کے مرید پہلے سے ہیں وہ ترتیب بیان کر رہے ہیں. یہ مبارک رہتے ہیں روزانہ, اگر ہم اس طرح کرتے رہیں گے تو ہمارا چٹان ہو جائے گا اور ہمارے جو پچھلے گناہ ہیں اللہ تعالیٰ معاف فرماتا چلا جائے گا. تو ابھی حضرت پہلے داخلہ سلسلہ فرمائیں گے, پھر دعا فرمائیں گے. اور آج کی جو نیاز کی ہے وہ ہمارے ایوب بھائی ملک کی طرف سے, اللہ تعالیٰ ان کے تمام مرحومین کی مغفرت فرمائے. اور تاجروں میں ہمارا نظر جیسا کام ہوتا ہے, آج اگر کچھ نہ ہو تو آج بھی چلے, ورنہ کل پوری تیاری کے ساتھ آپ کو آنا ہے کہ بارہویں شب میں سرکار کے نام پر کچھ نہ کچھ تعلق ہمارے رضا کا یہ آپ کو دے کر جانا ہے. کیلنڈر جسے چاہیے یا حضرت کی کتاب کچھ دیر سے حاصل کرے, جنہوں نے کل کلے لا کر دیے تھے وہ آج کچھ رسید حاصل کر لیں, اور جن کو چاہیے وہ اس دیر سے کلے حاصل کر لیں. حضرت سے گزارش کروں گا وہ داخلے سے سلسلہ فرما لیں اور اس کے بعد دعا ہو جائے, پھر ان شاء اللہ محفل ختم ہو. اور دوسرا اعلان کہ بدھ کے روز ان شاء اللہ عید میلاد کا جلوس ہوگا. آپ حضرات سے ہمیشہ کہا جاتا ہے اور ماشاء اللہ پہلے کی نسبت الحمد للہ سنیوں کے اندر بہت زیادہ اس معاملے میں سوج بوجھ آ چکی ہے. پہلے ہم نے کر لیے گناہ, اب نہیں کر رہے ہیں, اور اب اگر کوئی ایسا کرتا نظر آئے تو اسے ہم روکیں, پرہیز کروائیں کہ بھائی اب حضرت سے اتنے سالوں سے ہم سنتے آ رہے ہیں ڈھول نہیں بجانا ہے اور ڈی جے نہیں استعمال کرنا. اب تو بھی سنا میں نے کہ پولیس کی طرف سے بھی بہت سختی آ گئی ہے, اگر آپ ڈی جے بجاؤ گے اور پکڑے جاؤ گے تو اس پر بڑا لمبا چوڑا جرمانہ لیا جائے گا. اور گورنمنٹ کی طرف سے آیا اب تو مان جاؤ میرے بھائیو, خدا کے واسطے اللہ رسول کا واسطہ دے کر عرض کر رہا ہوں, ویڈیو اور ڈھول تاشے وغیرہ سے پرہیز اور اسلامی وقار کے ساتھ اسلامی لباس پہن کر باوضو آپ چلیں. جب جلوس آپ کا چلے جیسے سورت میں عصر کی نماز روڈ پر ہوتی ہے, مغرب کی نماز روڈ پر ہوتی ہے, مصلی آپ اپنے ساتھ رکھو, بڑا رومال رکھو, اس طرح آپ اسلامی طور طریقے کے ساتھ غیروں کو بھی دیکھ کر اچھا لگے کہ دیکھو مسلمانوں کا جلوس کتنا اچھا ہے. بٹ جھنڈیاں آپ کے ہاتھ میں ہوں اور جو پانی وغیرہ پھینکتے ہیں اور کھانے پینے کی چیزیں پھینکتے ہیں اس سے بھی پرہیز کریں
کہ
آپ بچے بڑے جس کو بھی آپ ادب کے ساتھ شیر کی تقسیم ہو رہی ہے, اس طرح آپ نیا وغیرہ تقسیم کریں. سرکار کے نام پر جتنا آپ تقسیم کریں گے ان شاء اللہ اللہ ثواب ملے گا. حضور اشرف الفقہا کل کے پروگرام کے بعد نوساری تشریف لے جائیں گے, اور حضرت صبح 8:30 بجے جو بڑی درگاہ سے سادات رحمۃ اللہ علیہ کی وہاں سے جو جلوس نکلے گا اس جلوس میں حضرت کی قیادت ہوگی, حضرت کے پیچھے پیچھے ہم لوگ چلیں گے. دارالعلوم ہمارے رضا پر آ کر وہ جلوس ختم ہوگا, دارالعلوم ہمارے رضا پر آ کر حضرت کی دعا پر وہ جلوس کا اختتام ہوگا, مختصر حضرت کا بیان ہوگا اور پھر نیاز وغیرہ کا بھی انتظام ہوگا. تو آپ حضرات میں سے جو بھی حضرات نوساری کے جلوس میں شرکت کرنا چاہیں وہاں شرکت کریں, ورنہ یہاں شہر کے جلوس میں شرکت کریں. اور صبح صادق کا وقت ہوا کل, اپنے اپنے گھروں پر چراغا کریں, صبح صادق کے وقت درود و سلام پڑھیں, خود بھی اٹھیں اپنے ہیڈ آیال کو اٹھائیں پاک صاف ہو کر سرکار پر دو چار اشعار نعت کے پڑھ لیں درود پاک پڑھ لیں صلاۃ و سلام پڑھ لیں سرکار صلی اللہ علیہ وسلم کی رحمت ہمارے آپ پر نازل ہو جائے ان کی نگاہ کرم ہو جائے ہم سب کا بیڑا پار ہو جائے آپ اپنی دعاؤں میں اس گنہ گار کو بھی یاد رکھیں اور حضور اشرف الفقہا کے لیے بھی دعائیں کریں اللہ حضرت کا سایہ صحت کے ساتھ ہمارے سروں پر قائم رکھیں کل جن حضرات کو حضرت سے ملاقات کرنی ہو صبح 11 بجے سے لے کر 2 بجے تک قیام گاہ پر ملاقات ہوگی اور پھر عصر سے لے کر جلسے میں آنے تک حضرت انشاءاللہ قیام گاہ پر ہی رہیں گے
ماں بہنیں اور جو ہمارے بھائی مرید ہونا چاہتے ہیں دو تین دن سے یہ سلسلہ چل رہا ہے اپنے بائیں ہاتھ کو نیچے اور داہنے ہاتھ کو اوپر رکھے اور مرید ہونے کی نیت کر کے جو میں پڑھ رہا ہوں اس کو دوہرا لے پڑھیے بسم اللہ الرحمن الرحیم لا الہ الا اللہ محمد رسول اللہ صلی اللہ علیہ وسلم یا اللہ یا رحمان یا رحیم دل ہمارا کن مستقیم اياک نعبد واياک نستعين يا الله يا رحمان يا رحيم ہم توبہ کرتے ہیں اپنے گناہوں سے ہماری توبہ قبول فرما نیکیوں کی توفیق دے گناہوں سے بچا شریعت پر چلا اہل سنت کے مذہب پر قائم رہیں گے گمراہوں سے وہابیوں سے بچتے رہیں گے نماز روزے ہر فرض ہر واجب کو ان کے وقتوں پر ادا کرتے رہیں گے گناہوں سے بچتے رہیں گے یعنی اپنا ہاتھ پیران پیر پیر دستگیر حضور غوث پاک کے ہاتھ میں دیا الہی مجھے غوث پاک کے سچے مریدوں میں قبول فرما قیامت کے دن ان کے گروہ میں اٹھا آمین یا رب العالمین دعا کے لیے آج کا اللهم ثبتنا وثبتنا بالاسلام وعلى السنه والجماعه اللهم نور قلوبهم وقلوبهن بنور الايمان وبنور الايقان وبنور الارفان يا نور النور قبل اسمنت والدهور مولاي كريم اس ميلاد النبي کے اس جلسے کو قبول فرمائے حاضرین کی حاضریوں کو قبول فرمائے ہمارے چھوٹے بڑے سب گناہوں کو اپنے کرم سے اپنے حبیب صلی اللہ علیہ وسلم کے صدقے میں معاف فرمائے اور ہم سب کو اپنے بخشے ہوئے بندوں میں شامل فرمائے ہمیں مسلک اہل سنت اور مسلک اعلی حضرت پر ثابت قدم رکھ کر سچا مسلمان بنائے رکھے یا اللہ ظالموں کے ظلم حاسدوں کے حسد شریروں کے شر گمراہوں کی گمراہی سے محفوظ یا اللہ بالخصوص اس محلے کے سنی مسلمانوں کو ایک دوسرے سے مل کر رہنے کی توفیق اور ان کے خدمات کو قبول فرما کر دارین کی سعادتیں عطا فرما العالمین اس مجمع میں اور کہیں بھی کوئی ہمارا سنی مسلمان بیمار ہے اسے شفاء کامل و عاجل عطا فرما اور جو لوگ دنیا سے رخصت ہو گئے ہیں ان کی مغفرت فرما کر ان کی قبر کو رحمت و نور سے بھر دے بالخصوص وہ تمام میرے بھائی جنہوں نے میلاد النبی کو سجایا ہے اور پہلے دن سے شیرینی تقسیم کر رہے ہیں آج ہمارے عزیز حاجی ایوب ملک ان کی طرف سے ہے مولا ان کو ان کے سب بچوں کو امن و عافیت عطا فرمائے اور ان کے گھر کے مرحومین بالخصوص ان کے والد گرامی اور والدہ ان کی والدین کی مغفرت فرما پروردگار عالم اپنے کرم سے ہمارے خالی ہاتھوں کو غفر مراد سے کر دے. یا اللہ ہم سب کو معاف فرما دے. یا اللہ ہماری روزیوں میں برکتیں عطا فرما. جو پریشانیاں ہیں مولا حضور کے کرم سے ان پریشانیوں کو دور فرما دے. اور جتنے سنی مدارس ہیں ان کو خوب خوب ترقی عطا فرما. الہ العالمین بالخصوص دارالعلوم امجدیہ اور دارالعلوم انوار رضا اور دارالعلوم یہاں پر خواجہ دانا چل رہا ہے جتنے سنی مدارس ہیں مولا انہیں فروغ عطا فرما, انہیں ترقی عطا فرما اور تعاون کرنے والوں کے حوصلوں کو بلند فرما. ربنا تقبل منا انك انت السميع العليم ان الله وملائكته يصلون على النبي يا ايها الذين امنوا صلوا عليه وسلموا تسليما. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين. کل کی رات بڑی مبارک رات ہے. ہر طرح جس طرح دارالعلوم کا